अवश्य पनि तपाईँहरू सबैलाई यो मनपर्छ होला नै। यो लोककथापछि हामी हाम्रो कार्यक्रमलाई अझै नियमितता दिनेछौँ। अहिले भने प्रस्तुत छ कथाको थुङ्री। यो प्रस्तुति हो आख्यान कला समूह काठमाडौँको।
And Sahid, if perhaps you can explain in English what we're going to hear, what the story is.
This is the very popular folk story of Nepal.
Right.
And this is about the magic bird, which is in the like a small house.
Okay.
And this is about the magic of the bird, what he did, how can he help the people.
Okay.
It's a very interesting song.
Right.
So after the drama, and then I'll give you the more information about the story.
Great. Okay, so it's 89.9 FM, and right here is the folk troupe of Kathmandu playing some Nepali folk drama for you. This is the voice of Himali Swadharu, WKCR 89.9 FM, New York.
एकादेशमा एक राजा बस्थे आनन्दसँग थियो सारा मुलुकै भरि सुख शान्ति उमङ्ग थिए उनका चार भाइ बलवान छोरा परिवारमा छाएको थियो खुसियाली सारा सपनीमा देखे उनले पिजडाको बुलबुल अनौठो त्यो बुलबुल देखि राजा भए चुलबुल हेर्दा त्यसमा देखिन्थ्यो स्वर्ग मर्त्य र पाताल अचम्मको बुलबुल देखि राजा भए बेहाल जब बिउजे निन्द्राबाट उनलाई पर्यो चिन्ता गए राजा कमजोर हुँदै पढ्दै गयो चिन्ता चार भाइ छोरा आए राजाको अगाडि सोध्न थाले बुबालाई छाम्दै उनको नाडी
पिताजी हजुर आज भोलि दिन प्रतिदिन कमजोर हुँदै गई बक्सदैछ कारण बुझ्न पाए हामीबाट केही काम हुने थियो कि
मेरा प्यारा छोराहरू मलाई पूर्ण विश्वास छ कि तिमीहरूबाट त्यो काम पुरा हुनसक्छ यदि तिमीहरूले त्यो काम पूर्ण गरेनौ भने म चाँडै नै संसारबाट विदा हुनेछु मेरो तिमीहरूले मृत्यु देख्नेछौ
हामी अवश्य गर्नेछौँ पिताजी के कुरा हो बिन्ती होस्
बाबुहरू हो मलाई अरू कुरा केहीको पनि चिन्ता छैन मैले सपनामा पिँजडाको बुलबुल देखेको थिएँ त्यसैले मेरो विपनामा पिँजडाको बुलबुल हेर्ने इच्छा छ त्यो बुलबुल तिमीहरूले खोजेर ल्याइदिनुपर्छ जेठा त ल्याउन सक्छस्
कस्तो वस्तु हो त्यो सकिन्छ कि सकिँदैन भो बुवा मबाट चाहिँ यो काम होला जस्तो छैन
अनि माइला त ल्याउन सक्छस् कि
जेठा दाइले त सक्नुहुन्न भने मैले त झन् कहाँ सक्छु र मबाट पनि त्यो काम हुन सक्दैन
उसो भए साइनाले पनि ल्याउन सक्छ कि
मभन्दा ठुला दाजुहरूले त ल्याउन सक्नु भएन भने म त झन् कसरी ल्याउन सक्नु र पिताजी
त्यसो त कान्छोलाई भनौँ भने पनि त्यो झन् उमेरले सानो छ के सक्ला र खै अँ कान्छा तैँले झन् ल्याउन सक्लास् र
म सक्छु बुवा हजुरको इच्छा म पुऱ्याइदिन्छु हजुरलाई मृत्युको मुखमा पुग्न दिने छैन बुवा
कान्छा छोराको कुरा सुनि राजा भए खुसी उनका अरू छोराले चाहिँ बनाइदिए दुखी राजकुमारले आज्ञा मागे बुलबुल खोज्न जान आशीर्वाद पठाइदिए चाँडै आएस भनी हिँड्दा हिँड्दै पुगे उनी जङ्गलको बिचमा भयङ्कर त्यो जङ्गल देख्दा साह्रै नै डराए अचानक उनले देखे तपस्वीलाई राजकुमारले नमस्कार गरे तपस्वी छेउ आई शरीरभरि थियो उनको झ्याउ नै झ्याउ राजकुमारले सोचे अब म पो कहाँ जाउँ फर्के जाउँ भने घरमा हुन्छ पितृ बियो तपसीको सेवा गर्छु केही पर्छ कि सम्यो
कसले मलाई यसरी सफा सुग्घर बनाइदियो
भर्खर स्नान गरेर आए झैँ देखिन्छु। मेरो पूजा सामग्री ठिक पारिदिने व्यक्ति को हो?
दिदीदेव
मेरो अगाडि आओस्।
हजुरको सेवा गर्ने मै हो ऋषिदेव। हजुरले मलाई वरदान दिन्छु भन्नुभएको छ, मलाई अरू केही चाहना छैन। म पिजराको बुलबुल खोज्न दरबारबाट निस्केको हुँ गुरुदेव, त्यसैले म त्यही माग्दछु।
धत मनुष्य, त्यो पनि कहीँ मानिसले पाउने वस्तु हो? त्यो त भगवान्सँग मात्र हुन्छ। यस्तो असम्भव वस्तु खोज्न नहिँड बालक।
ऋषिदेव म घर त कदापि फर्कन्न, घर फर्के भने आँखाले पिताको लास देख्नु पर्नेछ। बरु मलाई केही उपाय बताइदिनुहुन्छ कि?
बाबु, सपना र विपना एकै हुँदैन, सपनाको कुरा पनि कहीँ साकार हुन्छ। भइगयो, तिमी जिद्दी गरेर घर फर्कन्न भन्छौ भने एउटा काम गर।
आज्ञा होस् महाराज।
तिमी यहाँबाट सिधा बाह्रकोष पूर्वको जङ्गलमा जाऊ, त्यहाँ मेरा गुरु समाधिमा हुनुहुन्छ, उहाँको सेवा गरेर बस्यौ भने के उपाय मिल्न सक्छ।
तपसीको आज्ञालाई राजकुमारले माने, त्यहाँबाट उनी लागे बाटो पूर्व जाने। जाँदा जाँदा उनले अर्का तपसीलाई भेटे, उनको पनि शरीरभरि झ्याउ नै झ्याउ देखे। सफा सुगर बनाइदिए, गर्न थाले सेवा। सेवा नगरी कहाँ पाइन्छ र मेवा? खुल्यो तपसीको आँखा पूर्ण भो समाधि, हेर्दा उनले एउटा केटोलाई अगाडि। खुसी भए ऋषि राजकुमारको भक्ति देखि, लेका थिएनन् उनले मनमा कुनै सेखी।
बालक भन, तिमी के चाहन्छौ? तिम्रो इच्छा के छ?
गुरु महाराज, म मेरो बुवाको सपनाको इच्छा अनुसार पिजराको बुलबुल खोज्न हिँडेको हुँ। जसरी भए पनि मलाई पिजराको बुलबुल दिनुहोला।
त्यस्तो अद्भुत वस्तु हामी जस्तो महान तपस्वीले त पाउन सकेका छैनौ। तिमीले झन् कहाँबाट पाउनु? यस्तो पाउनै नसकिने वस्तुको पछाडि दौडेर के काम? जाऊ, घर फर्क।
गुरु महाराज, तपाईँले पनि मलाई त्यो बुलबुल दिन सक्नुहुन्न भने म घर त फर्कदै फर्कन्न। घर फर्के भने मैले बुबाको मृत्यु देख्नु पर्नेछ। बरु मैले मर्नु नै बेस छ, मैले आत्महत्या गर्नु सिवाय अरू कुनै बाटो छैन।
बाबु, तिमीलाई पिजडाको बुलबुल नभई हुँदै हुँदैन भने टिप्पी गर्छौ भने, यहाँदेखि तिमी बाह्र कोष पूर्वमा मेरो बडा गुरुजीको समाधिमा जाऊ, उहाँको सेवा गर, केही उपाय पो पाइहाल्छौ कि?
हवस् महाराज।
तपसीको आज्ञालाई राजकुमारले माने, त्यहाँबाट उनी लागे बाटो पूर्व जाने। जाँदा जाँदा उनले अर्का तपसीलाई भेटे, उनको पनि शरीरभरि झ्याउ नै झ्याउ देखे। सफा सुगर बनाइदिए, गर्न थाले सेवा। सेवा नगरी कहाँ पाइन्छ र मेवा? खुल्यो तपसीको पूर्ण भो समाधि, हेर्दा देखे उनले एउटा केटोलाई अगाडि। खुसी भए ऋषि राजकुमारको भक्ति देखि, लेका थिएनन् उनले मनमा कुनै पनि सेखी।
बालक भन, तिमी को हौ र किन यहाँ आयो? म तिम्रो सेवा र त्याग देखेर खुसी भए, आफूलाई इच्छा लागेको वरदान माग।
गुरु महाराज, मलाई अरू कुनै कुराको आवश्यकता छैन। म बुवाको लागि पिजडाको बुलबुल खोज्न हिँडेको हुँ। यसअघि मैले दुईजना गुरु ऋषिहरूलाई भेटेको थिएँ, उहाँहरूले हजुरको ठाउँमा जाऊ भनेर बताइदिनु भयो। त्यसैको कृपाले हजुरको सेवा गर्ने सौभाग्य पाएँ महाराज।
हे मूर्ख बालक, त्यस्तो पिजाडाको बुलबुल हामी जस्तो महान तपस्वीलाई त मिलेको छैन भने तिमी जस्तो मनुष्यको लागि कसरी प्राप्त हुन्छ? खुरुक्क आफ्नो घर जाऊ।
गुरु महाराज, म घर फर्कनुभन्दा त मर्नु नै बेस हुन्छ। पिजडाको बुलबुल नलिएर म घर फर्केँ भने बुबाको लास यो आँखाले देख्नुपर्नेछ।
तिमी ज्यादै साहसी रहेछौ। त्यस्तो असम्भव वस्तु पनि पाउन सक्छु भन्ने आत्मविश्वास रहेछ तिमीमा। म तिमीबाट प्रभावित भएँ, त्यसैले तिमीलाई म एउटा उपाय बताइदिन्छु। सुन, यहाँदेखि 100 कोस पूर्व एउटा सुन्दर बगैँचा छ। त्यहाँको एउटा रुखमा पिजडाको बुलबुल फल्दछ, त्यो टिपेर लिएर आऊ। तर त्यहाँ कुनै पनि मनुष्य पुग्न सक्दैन, त्यसैले म तिमीलाई काग बनाइदिन्छु। तर याद राख नि, बुलबुल टिपिसकेपछि फर्की कौवा फर्की जा भनेर देवताहरूले भन्नेछन्। तर तिमीले पछाडि फर्केर नहेर्नु, यदि हेऱ्यौ भने तिम्रो शरीर क्षणभरमै खरानी हुनेछ। तिमीलाई यो कुरा मन्जुर छ?
हुन्छ, मलाई मन्जुर छ। म हजुरले भन्नुभए अनुसार वचनको ख्याल गरेर काम गर्नेछु।
बनाइदिए राजकुमारलाई ऋषिले काग, उडी आकाशमाथि पुगे त्यही बगैँचाको माझ। पिजडाको बुलबुल टिपी फर्की जान थाले, आयो आवाज फर्की जा भन्ने। अचानक पछाडि फर्की उनले हेर्न थाले, एकैछिनमा उनको शरीर खरानी भए। दया लाग्यो ती ऋषिलाई दुर्दशा देखि, माफी दिउँ कि एकपटकलाई भन्ने उनले सोची। माफी दिए राजकुमारलाई उनले बचाइदिए, राजकुमारलाई गाली गर्दै ऋषि भन्दै गए।
त वचनको ख्याल गर्दो रहेनछस्, लौ भयो, तैँले त्यो पिजडाको बुलबुल ल्याउन सक्दैनस्, त अब घर गए हुन्छ।
एकपटकलाई नजानिदो किसिमले गल्ती भयो महाराज, अब गल्ती गर्ने छैन। पुनः एकपटक परीक्षण गर्ने शुभ अवसर दिनुहोला। बिन्ती गर्छु गुरुज्यू, बिन्ती गर्छु महाराज।
बिन्ती गरे राजकुमारले सकेनन् मन पगाल्न, सफल हुन सकिन भन्दै तयार भए मर्न।
बालक, तिमी यो के गर्दैछौ? तिमी जस्तो साहसी मान्छेले यस्तो भन्नु हुँदैन। तिमीले देह त्याग गर्यौ भने त म हत्यारा पो हुन्छु। ठिक छ, म तिमीलाई माफी दिन्छु। केही गरी तिमीले पिजडाको बुलबुल ल्यायो भने त मैले पनि हेर्न पाउँछु। तिमी वचनको ख्याल गरेर बुलबुल लिन जाऊ।
खुसी हुँदै राजकुमार पुगे बुलबुल टिप्न, टपक टिपे बुलबुल उनी भए प्रफुल्ल। फर्की जा भन्ने आवाजको वास्तै गरेनन्, चेत भएका राजकुमारले ख्याल नै गरेनन्। सफल भई फर्के उनी बोकेर बुलबुल, उनले पनि देखे त्यसमा स्वर्ग मर्त्य पाता। देखाए गुरुलाई पिजडाको बुलबुल, लोभी बडा गुजु देखेर त्यो बुलबुल।
बालक, यस्तो चिज तिमी जस्तो राजपुत्रको हातमा रहनु हुँदैन। यस्तो वस्तु त हामी जस्तो महात्माको हातमा रहनुपर्छ। बरु म यो लौरो तिमीलाई दिन्छु, तिमी यही लौरो लिएर जाऊ। यो लौरोले तिमीले भनेको कुरा पनि मान्छ।
दिए लौरो राजकुमारलाई आफले लिए बुलबुल, निराश भई फर्के राजकुमार नियाउरो पारी मुँ। लौरो थियो बुद्धिमानी उनलाई भन्न थाल्यो, चिन्ता नगर्नु म हजुरलाई दिन्छु सुख।
तपाईँ किन यस्तो निराश हुनुभएको? साँच्चै भन्ने हो भने तपाईँको त बुद्धि नै छैन रहेछ। त्यस्तो अद्भुत वस्तु पनि त्यो फुस्रालाई दिनुभयो? तपाईँ त लाटो नै हुनुहुँदो रहेछ। हेर्नुहोस्, आजदेखि म तपाईँको दास भएको छु। आज्ञा दिनुहुन्छ भने म त्यस फुस्रालाई ठिक पारेर बुलबुल लिएर आउँछु।
ठिक छ, उसो भए त्यो फुस्रालाई ठिक पारेर आऊ र बुलबुल चाहिँ अवश्य लिएर आउने।
आज्ञा दिए राजकुमारले आफू त्यही बसे। लाउरो फर्क्यो ऋषि भा ठाउँमा, ऋषिलाई पिट्न थाल्यो। आफ्नो ज्यान बचाउन बुलबुल फिर्ता दिए। खुसी हुँदै राजकुमार अर्को ऋषिका पुगे। ती पनि कम त थिएनन्, गुरु जस्तै थिए। उनी पनि बुलबुल देखि साह्रै नै लोभिए।
हेर प्यारा राजकुमार, तिमी जस्तो बालकले त्यो बुलबुल बोकी हिँड्नु राम्रो होइन। त्यो वस्तु त हामी जस्तोको लागि हो। बरु म तिमीलाई यो आकाशमा उड्ने मृगासन दिन्छु, त्यो बुलबुल मलाई देऊ।
राजकुमार भए निराशले कालो, आसन चढी लौरो बोकी लागे आफ्नो बाटो।
दास हजुरमा छँदा छँदै किन यस्तो निराश हुनुभएको? म अहिले नै त्यस फुस्रालाई ठिक पारिदिन्छु र हजुरको बुलबुल लिएर आउँछु।
हुन्छ, जाऊ।
मारमा परे ऋषि पनि त्यही लौराको, जान बचाउन फिर्ता दिए बुलबुल राजकुमारको। खुसी हुँदै उनी पुगे पहिलो ऋषि कहाँ। उनी पनि के कम थिए, लोभ गर्न थाले त्यहाँ।
हेर बालक, यस्तो पिन्जराको बुलबुल बोकी हिँड्न तिमीलाई सुहाउँदैन। यस्तो अद्भुत वस्तु त हामी जस्तो महात्माले लिनुपर्छ। बरु म तिमीलाई यो डोरी दिन्छु, यसले तिम्रो आज्ञा पाउन साथ हजारौँ मान्छेलाई बाँध्न सक्छ। त्यसैले मलाई त्यो बुलबुल देऊ र यो डोरी तिमी लिऊ।
राजकुमार भएनन् दुखी, ऋषिलाई दिए बुलबुल। उनकै साथमा थियो लौरो लौरो त्यो चुला बुल। ऋषिलाई दिए बुलबुल आफू चुप लागे। लौरोलाई आज्ञा दिए बुलबुल ल्याउन लाए। ऋषि परे मारमा त्यो मापाको लौरोको, ज्यान बचाई फर्काइदिए बुलबुल राजकुमारको। हिँड्दा हिँड्दै पुगे राजकुमार आफ्नो घरको बाटो। खुसी थिए साह्रै नै उनी बुलबुल भेटाको। एकैछिन विश्राम गरी पानी पिउन थाले। संयोगले उनका दाइले बुलबुल ल्याएको देखे।
यसले पक्कै पनि पिन्जराको बुलबुल ल्याएको हुनुपर्छ।
अब हामीले त्यसलाई पानी खान थालेको बेलामा इनारमा खसालिदिउँ र हामी चाहिँ बुलबुल लिएर जाउँ।
हो, हामी भागौँ
भागौँ भागौँ।
खसाली दिए कान्छा भाइलाई गहिरो इनारमा। बुलबुल लिए बाँकी सामान छोडे किनारमा। संयोगले त्यसै देशकी राजकुमारी आइन्। मुख धुन इनारबाट पानी झिक्न लागिन्। देखिन् उनले एउटा पुरुष गहिरो इनारमा। खसाली पटुका आफ्नो निकालिन् उनलाई किनारमा।
तपाईँ कसरी यस इनारमा पर्नुभयो? मेरो प्रतिज्ञा छ कि जुन पुरुषलाई मैले इनारभित्र पाउँछु उसैसँग मैले बिहे गर्नुपर्छ, नत्र भने मैले आत्महत्या गर्नुपर्छ। त्यसैले तपाईँ मसँग विवाह गर्न राजी हुनुहोस्, बिन्ती छ।
हेर्नुहोस् सुन्दरी, तपाईँ त मेरी आमा समान हुनुभयो, किनभने तपाईँले मलाई नयाँ जीवन दिनुभयो। तसर्थ मैले तपाईँसँग विवाह गर्न सुहाउँदैन सुन्दरी।
जित्दी थिइन् राजकुमारी, जितेर नै छाडिन्। राजकुमारलाई आफ्नो पति बनाइहालिन्। फर्के कान्छ राजकुमार राजकुमारे साथमा मृगासन चढी लौरो डोरीली हातमा उता दाजु राजकुमारहरूले झ्याली पिटे देशमा राजा पनि गदगद नै थिए बुलबुल पाई साथमा
बुवा हामीले हजुरको लागि पिञ्जराको बुलबुल लिएर आयौँ
त्यो कान्छो भाइले त तपाईँलाई ढाँटेर भागे जस्तो छ
अब त्यो यहाँ आउन साथ त्यसलाई देश निकाला गर्नुपर्छ पिताजी
त्यसलाई देश निकाला गर्नै पर्छ पिताजी
सबास मेरा प्यारा छोराहरू कान्छोले मलाई झुक्काएर हिँड्यो ऊ यहाँ आएपछि उसलाई देश निकाला गरिनेछ अब यो पिञ्जराको बुलबुल खोलेर सबै प्रजाहरूलाई पनि देखाइदेऊ
पिञ्जराको बुलबुल रहेछ मेसिन अनौठोको बिना साँचो नखोलिने रहेछ कस्तो खालको के गर्ने कसो गर्ने पर्यो सबलाई तुलबुल थिएन साँचो कसैसँग खोल्नलाई बुलबुल
बाबुहरू हो यसलाई खोलौँ र हेरिहालौँ
बुवा यसको साँचो त हरायो नि
बरु यसलाई फुटाउनु पर्ला जस्तो छ बुवा
फुटाउनु पर्ला जस्तो छ बुवा यसलाई त
सबै मिले फुटाउन थाले राजाको अगाडि आइपुगे कान्छा राजकुमार मृगासनमा चढी आकाशैमा सुने उनले निन्दा गरेको सहन सकेन दाजुले झुट बोलेको रिसले चुरा भई उनले आँखा रातो पारे लट्ठी र डोरीलाई आज्ञा दिन थाले
लौरो मेरो दाजुहरूलाई आफ्नो शक्ति देखा ती सबले झुटो बोलेर मेरो बेइज्जत गरिराखेका छन्
हस् हजुर म सबैलाई ठटाउँछु अब
डोरी
आज्ञा महाराज
मेरो बुबा र बुवा बाहेक मेरा दाजुहरूलाई पाता फर्काइदेऊ
हुन्छ हुन्छ सरकार म सबैलाई मजासँग पाता कस्तो
लौरो र डोरीको देखे सबले चर्ती कला सबैको जिउ नै भरी भयो सुमलै सुमला राजा रानी परे जिल्ला देखी चर्ती कला कान्छा राजकुमारले यस्तो के गरे होला कान्छा छोरा पाऊ परे राजाको अगाडि दाजुहरू भए लजित देखि भाइ अगाडि तथ्य कुरा सब भनी दिए आफ्नो बुवालाई साँचो खोली देखाए बुलबुल सम्पूर्ण जनतालाई जताततै हुन थाल्यो राजकुमारको जय दाजुहरूले निन्दा घृणा सही बसिरहे
कान्छा मैले तिमीलाई चिन्न गल्ती गरेछु तिमी जस्तो साहसी छोरालाई मैले तथानाम गाली गरे मलाई तिम्रा दाजुहरूले झुट बोलेर झुक्काए त्यसैले तिमी आजदेखि यो राज्यको राजा भयो म तिम्रा दाजुहरूलाई मृत्युदण्ड दिनेछु
महाराज दाजुहरूलाई मृत्युदण्ड दिनुभन्दा उहाँहरूलाई आफ्नो गल्तीको पश्चाताप गर्न दिनु बेस होला त्यसको लागि आजीवन कैद सजाय बेस हुन्छ महाराज अब हजुरकै आशीर्वादले यो पिँजराको बुलबुल ल्याउन सफल भए त्यसकारण दाजुहरूलाई मृत्युदण्ड दिनु उचित हुँदैन महाराज
राजकुमार दिवाकरको
जय
राजकुमार दिवाकरको
जय
राजकुमार दिवाकरको
जय
कान्छा छोरा राजाले बनाए ते देशको राजा चढे उनी राजाको गद्दीमा भए सबको साझा रह्यो देश सुख शान्ति युगौँ युगसम्म शान्तिमय भयो राज्य युगौँ युगसम्म साहसीको लागि हुन काम असम्भव राख्न हुन कसैप्रति कुनै बैरी भाव
सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा सरासर बैगुण्ठ झाला भन्ने बेलामा खुरुखुरु आइहाल्ला
And you're in tuned to WKCR 89.9 FM New York. This is the voice of Himali, Himali Swad Haru, featuring Sahadev Podel. And Sahadev, please give us the explanation of what we've just been listening to.
Yeah, this is a very popular folk story of Nepal. And this is not only the folk story, this is also the human nature, you know, human nature in right. the story.
Right.
In a very ancient time, there was a king, and he has four sons.
Mm-hmm. The king with four sons.
Yeah, right. And the king wished to see one the bird in bird with the cage.
He wants to see the special bird inside of the cage.
Right. And three of his elder sons,
right.
they can't bring that bird.
Yeah, the elder sons can't do it.
Yeah, and the younger son.
Mm-hmm.
He can do that.
Mm-hmm.
And but you know, this is the story of the jealous brother.
Right.
Three of them are very jealous.
Okay.
And they are not helpful.
Mm-hmm.
And but the younger brother, he can bring that bird.
The younger brother knows how to get the bird to work for him.
And it's very this is a human nature, human
right.
behavior.
And so the youngest son becomes king then.
Kings at the last, right.
Right.
It's a very interesting song.
Right.
अहिले तपाईँ सुन्दै हुनुहुन्छ WKCR 89.9 FM र यो कार्यक्रम तपाईँ इन्टरनेटमा पनि सुन्न सक्नुहुन्छ www.wkcr.org यस मार्फत तपाईँ विश्वव्यापी रूपमा यो कार्यक्रम सुनिरहनु भएको छ र केवल एक दिनको लागि यो हिमाली स्वरहरू सुन्दै हुनुहुन्छ यो स्वर हो सहदेव पौडेलको र